तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/नेपाली जानुहोस्।
अहिलेको लागि चाहिँ श्रोताबिन्द कार्यक्रममा अगाडि बढौँ। आजको पछिल्लो एसपिएस समाचारबाट आजको मुख्य समाचारमा भिक्टोरियामा कोरोना भाइरसका थप 5 सामुदायिक संक्रमण, लकडाउनका कारण प्रभावित व्यवसायहरूका लागि लाखौँ डलरको आर्थिक सहायताको घोषणा। प्रधानमन्त्री स्कट मोरिसन यस वर्षको आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमणका लागि न्युजिल्यान्ड प्रस्थान र नेपालमा कोरोना भाइरस संक्रमणका नयाँ केस संख्या घटे तापनि भाइरसका कारण ज्यान गुमाउनेहरूको संख्या अझै 100 बढी। आजको समाचार सुरु गरौँ मेलबर्नबाट, जहाँ एक वृद्ध स्याहार केन्द्रका एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उक्त आवासीय केन्द्रमा मानिसहरूको आवत जावत बन्द गरिएको छ। उक्त व्यक्ति गत 24 घण्टाभित्र भिक्टोरियामा पुष्टि हुने COVID-19 5 सामुदायिक संक्रमणमध्येका एक हुन्। साथै यस अवधिमा गरिएका 45,000 बढी परीक्षणमा होटेल क्वारेन्टिनमा रहेका थप 1 पनि कोरोना भाइरस पुष्टि भएको भिक्टोरियाली अधिकारीहरूले बताएका छन्। राज्यका कोरोना भाइरस जाँच निकायका प्रमुख जेरोम विमारका अनुसार पश्चिम मेलबर्नस्थित आर्केयर मेडस्टोन नामक वृद्ध स्याहार केन्द्रमा कार्यरत एक महिलाले गत मे 27 र 28 दिन काममा गएको र शुक्रबार मात्र कोरोना भाइरसको लक्षण अनुभव गरेपछि आफ्नो परीक्षण गराएकी थिइन्। साथै उक्त महिलाले कोरोना भाइरस खोपको पहिलो डोज लगाइसके तापनि उनी कार्यरत उक्त केन्द्रका केही अन्य कर्मचारी र निवासीहरूले चाहिँ अझै आफ्नो पहिलो डोज पाउन बाँकी नै रहेको पनि उमरको भनाइ छ। उक्त महिला कसरी संक्रमित भएको र उनी गएका स्थानहरूबारे पनि जानकारी सङ्कलन गरिँदै गरिएको आज आयोजना भएको एक पत्रकार सम्मेलन मार्फत उमरले बताए।
It'll be particularly priority for us to identify any potential exposures that this staff member has had within the facility and of course any exposures the staff member may have had in the wider community. I can confirm that this facility has been on the Commonwealth program for vaccination. Over half of the residents have been vaccinated. We believe about a third of the staff have been vaccinated. This individual positive case member has had one vaccination, has had her first vaccination dose.
एक अर्को समाचारमा कोरोना भाइरस विरुद्धको खोप वितरण गर्ने मोरिसन सरकारको काम नराम्रो रहेको आरोप विपक्षी लेबर पार्टीका नेताले लगाएका छन्। गत शुक्रबार भिक्टोरियामा कोरोना भाइरस संक्रमण पुनः बढेको समाचार आएपछि राज्यमा खोप वितरण हुन बाँकी रहेका वृद्ध स्याहार केन्द्रहरूमा तुरुन्तै खोप उपलब्ध गराइने स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताएका थिए। तर सरकारी असफलताका कारण वृद्ध स्याहार केन्द्रका कर्मचारीहरूले खोपको लागि आफै बन्दोबस्त गर्नु परेको आरोप एन्थनी एल्बनिजीले लगाएका छन्।
We have been saying for some time that essential workers, including those in aged care, need to be priorities when it comes to being vaccinated. And yet they've been told, just go to your local GP, join the queue, you're not priorities. Surely people who work in the healthcare sector, including in aged care, need to be very much at the front of the queue.
शुक्रबारदेखि भिक्टोरियामा सुरु भएको 7 लकडाउनका कारण प्रभावित भएका व्यवसायहरूको सहयोगका लागि भन्दै राज्य सरकारद्वारा $250 मिलियनको आर्थिक राहत प्याकेजको घोषणा गरिएको छ। भिक्टोरियाका ट्रेजरर टिम प्यालेसका अनुसार लकडाउनका कारण प्रभावित राज्यका एकल लगायत 90,000 साना र मध्यम व्यवसायहरूलाई आर्थिक सहयोग प्रदान गरिनेछ। सङ्घीय सरकारद्वारा आफूहरूलाई सहयोग प्रदान गर्न अस्वीकार गरिएको आरोप लगाउँदै आफूले ट्रेजरर जोस फ्राइडेनबर्गसँग सहायता का लागि पटक पटक आग्रह गरेको पनि भिक्टोरियाली ट्रेजररले बताएका छन्।
4 to 5 times over the last 3 or 4 days I've had conversations with the federal treasurer urging them to make some contribution. Even got to the point where I said even make it a piecemeal one so that we can pretend that you're doing something tangible when in your intent and in your efforts you're not.
न्यू साउथ वेल्सका पूर्व विपक्षी नेता माइकल डेलीले पुनः उक्त पदका लागि लड्ने आफ्नो योजना रहेको बताएका छन्। सन् 2018 सालमा तत्कालीन न्यू साउथ वेल्स लेबर नेता लुक फोलीको राजीनामापछि उक्त पदमा नियुक्ति भएका डेलीले सन् 2019 न्यू साउथ वेल्समा आम निर्वाचनमा भएको लेबर पार्टीको हारपछि पार्टी नेता पद त्यागेका थिए र केही दिन अगाडि मात्र लेबर नेत्री जोडी मकैले राजीनामा दिएपछि विपक्षी नेताको पद खाली भएको छ। यसै क्रममा भोलि बस्ने न्यू साउथ वेल्स लेबर पार्टीको बैठकमा नेता पदको लागि आफ्नो नाम अगाडि सार्ने माइकल डेलीले बताए।
I am announcing today that I will nominate tomorrow to be the leader of the Labor Party in New South Wales. I just want to say on behalf of all members of the Labor Party to Jodie Mackay, thank you so much, Jodie, for all you have done for us, not just in the 2 years that you were leader, but in the sterling career that you have had over more than a decade.
अर्का लेबर सांसद क्रिस मिन्सले पनि पार्टी नेता पदको लागि दावी गर्ने अनुमान गरिएको छ। प्रधानमन्त्री स्कट मोरिसन यस वर्षको आफ्नो पहिलो औपचारिक भ्रमणका लागि न्युजिल्यान्ड पुगेका छन्। आफ्नो दुई दिने भ्रमणको क्रममा उनले न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनसँग पनि भेट गर्ने बताइएको छ। तर केही बेर अगाडि मात्र क्विन्सटाउन पुगेका मोरिसनलाई उनका न्युजिल्यान्डकी समकक्षी आर्डनले स्वागत गरेकी थिइन्। उक्त भ्रमणको क्रममा प्रधानमन्त्री मोरिसनले क्विन्सटाउनमा आयोजना हुने अस्ट्रेलिया र न्युजिल्यान्डका अधिकारीहरूबीचको बैठकमा पनि सहभागिता जनाउनेछन्। न्युजिल्यान्डको साउथ आइल्यान्डस्थित उक्त सहरमा ठूलो सङ्ख्यामा अस्ट्रेलियाली पर्यटकहरू आउने अपेक्षा पनि स्थानीय व्यवसायहरूले गरेका छन्। अब नेपाल सम्बन्धी समाचार। जहाँ गत हप्ताको तुलनामा यस हप्ता कोरोना भाइरसबाट संक्रमित हुने मानिसहरूको संख्या घटेको अधिकारीहरूले बताएका छन्, तर उक्त भाइरसका कारण ज्यान गुमाउनेहरूको संख्या दैनिक संख्या अझै पनि 100 बढिरहेको बताइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबारसम्मको 24 देशभर 4,487 कोरोना भाइरस पुष्टि भएको थियो। साथै सोही अवधिमा 116 भाइरसका कारण मृत्यु भएको पनि बताइएको छ। यसका साथ नेपालमा कोरोना भाइरस संक्रमितहरूको कुल संख्या 5,53,000 बढी र 7,100 बढीले भाइरसका कारण ज्यान गुमाएको पनि बताइएको छ। र नेपालमा कोरोना भाइरसको पछिल्लो अवस्था लगायत त्यहाँका गत 7 समाचार केबेरमा संवाददाता सेवा भट्टराईबाट सुन्न सक्नुहुनेछ। यसै क्रममा छिमेकी राष्ट्र भारतमा पनि गत 45 पहिलो पटक कोरोना भाइरस संक्रमणको दैनिक संख्या झण्डै 1,73,000 पुगेको छ। साथै 3,500 बढीको कोरोना भाइरसका कारण मृत्यु भएको पनि बताइएको छ। उक्त संख्यासहित भारतमा COVID-19 संक्रमित भएकाहरूको कुल संख्या 2,77,00,000 र कुल मृतक संख्या 3,22,000 बढी पुगेको छ। तर विज्ञहरूले चाहिँ अहिलेसम्म भारतको कुल जनसङ्ख्यामध्ये खालि 3% मात्र कोरोना भाइरस विरुद्धको खोप पाएको अवस्थामा भाइरसबाट प्रभावित भएकाहरूको संख्या सरकारी तथ्याङ्कभन्दा अझै बढिरहेको आरोप लगाएका छन्। कोलम्बियामा गत 1 जारी सरकार विरोधी प्रदर्शनलाई अन्त्य गर्न उक्त देशका राष्ट्रपतिद्वारा सेना परिचालन गरिएको छ। कर प्रणालीमा परिवर्तन गर्ने सरकारी प्रस्तावको विरोधमा सुरु भएको प्रदर्शन अहिले देशको आर्थिक अवस्था, बढ्दो असमानता, कोरोना भाइरस विरुद्धको खोपहरूको कमी र प्रहरी हिंसाको विरोध गर्न पनि देशव्यापी रूपमै प्रदर्शन आयोजना भइरहेका छन्। प्रदर्शनकारीहरू विरुद्धको सरकारी कारवाहीमा अहिलेसम्म कम्तीमा 40 मृत्यु भएको पनि समाचारहरूको भनाइ छ। यसै क्रममा सरकार विरोधी प्रदर्शनको केन्द्रबिन्दु बनेको काली नामक सहरबाट सम्बोधन गर्दै कोलम्बियाका राष्ट्रपतिले प्रदर्शन र तोडफोडलाई रोक्न संविधानमा उपलब्ध सबै विकल्पहरूको प्रयोग गर्ने बताएका छन्।
Islands of anarchy do not have a place in our country. There should always be sensitivity to understand the citizens' clamor, interpret it, and tend to it, but never with violence in the middle, never assaulting citizens.
Nunca atentando contra los ciudadanos.
र अन्त्यमा ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनले गोप्य रूपमा विवाह गरेको बताइएको छ। विभिन्न समाचारहरूका अनुसार लन्डनस्थित वेस्टमिन्स्टर क्याथेड्रलमा आफ्ना परिवार र नजिकका साथीहरूको उपस्थितिमा उक्त विवाह कार्यक्रम आयोजना भएको थियो। प्रधानमन्त्री कार्यालयद्वारा जोन्सन र उनको फियान्से रहेकी क्यारी साइमन्स बीच भएको विवाहबारे पुष्टि नगरिए तापनि केही सांसदहरूले वैवाहिक दम्पतिहरूलाई सामाजिक सञ्जाल मार्फत बधाई दिएका छन्। अब खेलकुद सम्बन्धी समाचार सुरु गरौँ। नेपाल र इराक बीचको मैत्रीपूर्ण फुटबल म्याचबाट र गैराती भएको खेलमा 7-2 साथ नेपाल पराजित भएको छ। आयोजक राष्ट्रद्वारा म्याचको 7 मिनटमा पहिलो गोल गरिए तापनि त्यसको केही बेरमै नेपालको गोलले म्याचलाई बराबरीमा ल्याएको थियो र 30 मिनटमा मनिष दाङ्गीको गोलले नेपाललाई 2-1 साथ अग्रता प्रदान गरेको थियो। तर खेलको अन्त्यसम्ममा भने इराकी पक्षद्वारा थप 6 गर्न सफल भएका थिए। फिफा विश्वकप छनौट चरणका लागि कुवेत जानु अगाडि नेपाली राष्ट्रिय टोलीद्वारा इराक विरुद्ध म्याच खेलिएको हो। विश्वकप छनौट अन्तर्गत अब नेपालले आगामी जुन महिनामा चाइनिज ताइपे, जोर्डन र अस्ट्रेलियाको सामना गर्नेछन्। फुटबल सम्बन्धी एक अर्को समाचारमा इङ्ग्लिस क्लब चेल्सीले यसपटकको च्याम्पियनसिप लिग फाइनल जितेको छ। पोर्चुगलमा आयोजना भएको फाइनलमा काय हावारेट्सको एकमात्र गोलले म्यान्चेस्टर सिटीलाई पराजित गर्न चेल्सी सफल भएको हो। हाफ टाइम पुग्न 3 बाँकी रहँदा जर्मन खेलाडीले गोल गर्दै आफ्नो क्लबलाई दोस्रो पटक युरोपको प्रमुख फुटबल प्रतियोगिता जिताउन महत्त्वपूर्ण भूमिका निभाएका हुन् र खेलपछि चेल्सी र म्यान्चेस्टरका समर्थकहरूको प्रतिक्रिया यस्तो थियो।
Hey, what can you say? Look, it's Champions League final. It's always going to be a 50-50 shout. But Chelsea with a better team, what can you do?
Absolutely gutted. But fair play to Chelsea. They've done their own work. They've gone and done what they've had to do. And then here's what it is, isn't it?
अब आजको विदेशी मुद्राको विनिमय दर र एक अस्ट्रेलियाली डलर बापत आज नेपाली 89 रुपियाँ 77 पैसा, 77 अमेरिकी सेन्ट र 63 युरो सेन्ट प्राप्त हुनेछ। अब भोलि सोमबारको मौसम सम्बन्धी विवरण। पर्थमा आंशिक बदली र 18 अधिकतम तापक्रम रहनेछ भने त्यस्तै मौसम एडलेडमा पनि रहनेछ, जहाँको अधिकतम तापक्रम पनि 18 पुग्नेछ। मेलबर्नमा चाहिँ मौसम सफा र 16 आंशिक बदली रहने होबार्टमा 14 अधिकतम तापक्रम पुग्नेछ। क्यानबेरामा भोलिको दिन कुहिरोका साथ सुरु भए तापनि मौसम प्रायः सफा रहने र 15 अधिकतम तापक्रम रहनेछ। त्यस्तै हुलोङ्गोङ र सिडनीमा पनि मौसम सफा र दुवै सहरमा 19 तापक्रम उक्लनेछ। आंशिक बदली रहने न्युकासल र ब्रिस्बेनमा अधिकतम तापक्रम रहनेछ क्रमशः 20 र 23। पानी पर्न कम हुँदै जाने केन्समा 27 र डाविनमा घाम लाग्ने र 31 अधिकतम तापक्रम रहनेछ। यसका साथ आजको एसपिएस समाचार यति नै।
तपाई एसपिएस नेपालीको साथमा हुनुहुन्छ। लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।